कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
नमस्कार अनि स्वागत छ आजको कृषि संवाद कार्यक्रममा। म लुनिबा बजुचारी। हरेक हप्ता चाहिँ आज पनि हामी तपाईँहरूको सामु आइसकेका छौँ कृषि सम्बन्धी विविध विषयमा जानकारी दिने उद्देश्यका साथ गरिने यो संवाद कार्यक्रमको साथमा। आउनुहोस् सुरु गरौँ आजको कार्यक्रम। आजको कार्यक्रममा हामी कुरा गर्दैछौ कृषिको वर्तमान अवस्थाको बारेमा, र यसको बारेमा कुराकानी गर्न स्टुडियोमा हामीसँग हुनुहुन्छ वरिष्ठ कृषि प्रसार अधिकृत सम्मु प्रसाद देव। उहाँले 27 वर्षको जागिरे अनुभवमा देशभरिका विभिन्न सरकारी निकायमा नेतृत्व तहमा रही देशको कृषि क्षेत्रको उत्थानका लागि काम गरिरहनु भएको छ। उहाँको अध्ययनको सिलसिलामा भन्नुपर्दा उहाँले श्रीलंका तथा नेदरल्याण्डमा कृषि सम्बन्धी उच्च अध्ययन पनि गर्नुभएको छ। हाल भने उहाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मन्त्रीजीको निजी सचिवालयमा कार्यरत हुनुहुन्छ। आउनुहोस् उहाँसँग कुराकानी गरौँ। हजुरलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद। नमस्ते
सर। आज हामी कुरा गर्दैछौँ यो देशको समग्र कृषिको अवस्थाको बारेमा। तपाईँको विचारमा तपाईँले यतिका वर्ष आफ्नो अध्ययन र त्यो पछि आफ्नो कार्यकालको अवस्थामा पनि हाम्रो देशको अवस्था कस्तो लाग्छ कृषिको?
हामीसँग प्रचुर सम्भावना रहे तापनि आजका दिनमा भन्नु पर्दा हामी एउटा क्रस रोड भन्छ नि, चौबाटो, नेपालको कृषि चौबाटोमा उभिएको छ। हामीसँग सम्भावनाहरू छन्, प्राकृतिक स्रोतहरू, विभिन्न भौगोलिक बनावटहरू, त्यसपछि हामीसँग नीति नियमहरू, संवैधानिक व्यवस्थाहरू छन्। तर पनि हाम्रो आयात हेर्नुभयो भने बढिरहेको छ। कृषि जन्य वस्तुको, खाद्य पदार्थहरूको आयात बढिरहेको छ। 26 जिल्ला खाद्य असुरक्षित जिल्ला छ। बाँझो जमिन प्रशस्तै छ, मध्य पहाडतिर अझ बढी छ, तराईमा पनि छ। युवाहरू पलायन भएको छ। हाम्रो प्रतिस्पर्धी क्षमता, हाम्रो छिमेकी दुईटै भारत र चीन र विश्व परिवेशमा हामी टिक्न सकिरहेका छैनौँ, अलिक पछाडि छौँ। यी चाहिँ नै यावत समस्याहरू छन्।
यो विद्यमान अवस्था भयो, यसलाई अब हामी कसरी योबाट बाहिर आउन सक्छौँ? कृषि क्षेत्रलाई उत्थानको लागि के गर्नुपर्छ जस्तो लाग्छ?
कृषि क्षेत्र हाम्रो नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको मुख्य आधार हो। कृषि क्षेत्रमा सम्भावनाहरू रहे तापनि हामी चाहिँ एउटा चौबाटोमा उभिएको जस्तो छौँ। हेर्दा चाहिँ सम्भावना युक्त छौँ, तर वर्तमान परिस्थितिमा चाहिँ हामी समस्याग्रस्त अलिक देखिरहेछौँ, तर सम्भावना चाहिँ छ। यसका लागि चाहिँ नेपाल सरकारले, हामी कृषिसँग सम्बद्ध सबैले कृषिलाई धेरै महत्व दिएका छौँ। नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जना हुने मुख्य क्षेत्र नै कृषि हो। त्यही पनि हजुरकै यो माध्यम मार्फत म सम्पूर्ण श्रोतागणलाई के भन्न चाहन्छु भने, 2/3 जति जनसङ्ख्या नेपालको कृषिमा आधारित छ अथवा कृषिले रोजगारी दिएको छ। त्यसमध्ये 2/3 जनसङ्ख्याबाट 1/3 चाहिँ हाम्रो कुल गार्हस्थी उत्पादनमा योगदान हुन्छ। र अब गैर कृषिको कुरा गरौँ, त्यहाँ चाहिँ लगभग 1/3 जनसङ्ख्या गैर कृषिमा संलग्न छन्, रोजगारी पाएका छन्। उहाँहरूले 2/3 हाम्रो चाहिँ कुल गार्हस्थ उत्पादनमा योगदान गर्नुहुन्छ। हुन्छ, कृषिबाट 2 भएर 1 दिएको छ भने, गैर कृषिमा 1 2 दिएको छ भने चाहिँ कृषिमा आधी दियो। अन्यत्र त्यो अवस्था छैन। अन्यत्र सेवा क्षेत्र र उद्योग क्षेत्रले बढी योगदान दिएको छ। जुन देशमा कृषिको बढी योगदान छ कुल गार्हस्थ उत्पादनमा, त्यसलाई चाहिँ गरिब राष्ट्रमा गनिन्छ। जस्तो हाम्रो 1/3 छ, सोमालियाको 60% योगदान चाहिँ कृषिबाट आउँछ कुल गार्हस्थ उत्पादन, त हामी भन्दा कमजोर छ। इङ्ल्यान्डको 1% पनि छैन कृषिको योगदान।
हजुर, हाम्रोकोमा यति धेरै कृषिले नै योगदान दिइराखेको छ भन्नुभयो, तर पनि हामी कृषिजन्य उपजहरू, सबै उत्पादनहरू प्राय नै आयात गर्नुपर्ने हालमा पनि अवस्था रहेको छ। यो अवस्था सुधार्नको लागि के गर्नुपर्छ जस्तो लाग्छ र कसरी सुधार्न सकिन्छ?
पहिलो कुरा त आयात प्रतिस्थापन हो, र त्यसमा लाग्ने कृषकको पनि अवस्था सुधार हुनु पर्यो। कृषक कति संख्यामा चाहियो त हाम्रो देशलाई, त्यो निर्धारण हुनुपर्छ। अब पहिले 90% भन्थ्यौँ, अहिले 60% भन्छौँ, घटेको चाहिँ छैन। कृषक घर दुरी बढेको छ, है अब कति बढाउने त हाम्रो प्राकृतिक स्रोत साधन वन जंगल जमिन उही छ त्यो माथि आश्रित जनसंख्या चाहिँ कृषकको घर दूरी बढिरहेको छ एउटा त्यो नियन्त्रण हुनुपर्छ कि कतिलाई कृषक मान्ने कतिले हाम्रो कृषि कर्म गर्ने भन्ने एउटा चाहिँ नि त्यो एउटा हुनुपर्छ त्यो बहुत त्यहाँ हामी एकदमै जानेर नजानेर चुकेका छौँ हामी त्यसबाहेक अब अहिले सरकारले चाहिँ नि आयात प्रतिस्थापन त हाम्रो मुख्य नीति छ होइन त्यसपछि कृषकहरूलाई संरक्षण गर्ने हाम्रो नीति छ हजुरले थाहा पाउनु भएको होला धानको उखुको अरू अरू बाली वस्तुहरूको मूल्य हामी निर्धारण गर्छौँ सकेसम्म सरकारले खरिद गर्ने व्यवस्था गराइदियोस् अथवा सरकारले नै किनोस् त्यस्तो टाइपको चाहिँ नै कृषकलाई संरक्षण गर्ने एउटा चाहिँ नीति छ त्यस्तै हजुरको बजार व्यवसायीकरण त्यसपछि यान्त्रिकीकरण र प्रतिस्पर्धी क्षमता वृद्धिको लागि हाम्रो कृषि विकास योजनाले पनि एउटा लक्ष्य राखेको छ
कार्यान्वयनको हिसाबमा हेर्दाखेरि कति कार्यान्वयन भइराखेको छ प्रभावकारी रूपमा किनभने हामीले हेर्दाखेरि त अझै पनि कृषि अलिकति पछाडि नै परेको यति धेरै योगदान दिए तापनि कृषिलाई सरकारले त्यति महत्व नदिएको जस्तो हामीले पाउँछौ
हजुरको भनाइमा सत्यता छ हाम्रो कुल गारस्थ उत्पादनमा एक तिहाई दिने कृषिलाई 2070-71 4.1% बजेट थियो कुल बजेटको अरू चाहिँ कहिले पनि 4-6 छैन है एउटा त त्यो फ्याक्टर भइगयो अर्को आएको बजेट पनि त्यति सदुपयोग भएको मानिँदैन खर्च हुँदैन फिर्ता भएर गएको पनि यहाँलाई विद्युत होला यहाँ हाम्रो नीतिको कुरा गर्नुभयो र व्यवहारको कुरा गर्नुभयो म यहाँ 2-3 उदाहरणहरू दिन चाहन्छु जस्तो धान अब अहिले आयातमा हेर्नुभयो भने चामलको आयात बढिरहेको छ सबैले अब चामल राम्रो राम्रो चामल खाने नेपालीको अब बानी छ भइसक्यो हाम्रो चाहिँ मोटो धानहरू इन्डिया जान्छ त्यहाँबाट मिलिङ भएर राम्रो मसिनो बनाएर फेरि ल्याउँछन् र हामीले त्यसलाई पे गर्छौँ भनौँ न प्रविधि हामीसँग नभएर यहाँ मैले एउटा के भन्न चाहेको भने जस्तो हाम्रो परिवारमा कोही मान्छे अलिक कमाउने छ बढी योग्य छ कोही अलिक कमजोर छ त ठिक छ कमजोरलाई पनि ध्यान देऊ तर त्यो बढी योग्यकोलाई सिद्ध्याएर अथवा नष्ट गरेर त होइन नि यहाँ चाहिँ अहिले त्यस्तो भइरहेको जस्तो हाम्रो कुल गारस्थ उत्पादनमा धानको 1% योगदान छ है र सबैलाई चामल चाहिने हो यो विगत 30 वर्षमा हेर्नुभयो भने धानको वृद्धि 3% भएको छ है हाम्रो दीर्घकालीन कृषि योजना 20 वर्षीय कृषि योजनामा धान जस्तो बालीहरू समेटिएको थिएन म यहाँलाई एउटा इन्ट्रेस्टिङ भनिदिउ दीर्घकालीन कृषि योजना बनेको थियो त्यो भन्दा अगाडि लगभग 30 वर्षसम्म हाम्रो कृषिको वृद्धि 3.7 हाराहारीमा थियो त्यो आयोजना बनिसकेपछि हाम्रो कृषिको वृद्धि घट्यो झन् आयोजना बनेपछि त्यत्रो चाहिँ हाई साउन्डिङ हामीले चाहिँ प्लान ल्याएको थियौँ दीर्घकालीन कृषि योजना त्यो बनेपछि त झन् बढ्न पर्ने हो नि तर हाम्रो कृषिको वृद्धि घट्यो
कता चुक्यो त
हो कहाँ बडा राम्रो यो कुरा यही मार्फत म सबैलाई भन्न चाहन्छु जो योग्य छ बढी क्षमतावान छ त्यसलाई नसिद्ध्याऊ है हाम्रो कृषिको धान भनेको एउटा महत्वपूर्ण बाली हो अब त्यसमा ध्यान नदिने ठिक छ अरू चिजलाई पनि ध्यान देऊ होइन तर सबैको भान्सामा चामल चाहिन्छ अहिले होइन धान चाहिँ कुनै आजनाले समेट्दैन है त्यसमा थोरै लगानी गर्यो भने पनि हाम्रो इकोनोमीमा योगदान त त्यसको बढी हुन्छ आयात घट्छ होइन हो त त्यहाँ चाहिँ हामी त्यसलाई कुनै आयोजनाहरूले समेट्दैन हजुरको माछाको चाहिँ हाई प्रोग्रेस छ त्यसमा चाहिँ समेटिरह हुन्छ दीर्घकालीन कृषि योजनामा भयो के भने अलिक कम समेटिएको बाली वस्तुहरू कम आउटपुट दिन खालको हाई भ्यालु त थियो तर त्यो सबैतिर हुने धेरै ठुलो स्केलमा हुने चाहिँ थिएन हो त्यहाँ बढी जोड दियो भयो के हाम्रो कृषिको वृद्धि दर घट्यो अब अहिले नै हजुर हेरौँ आँपको चाहिँ उत्पादन हेरौँ कति छ तर आँपलाई चाहिँ समेटिँदैन आँपलाई निर्यात भने तपाईँले एउटा विडम्बना छ हर्टिकल्चर डेभलपमेन्ट डिकेड भन्छौँ हामी दशक यो त्यसमा फलफुल कोही चाहिँ निर्यात गर्ने कोही आयात प्रतिस्थापन गर्ने हाम्रो आँप चाहिँ बङ्गलादेश जापान गइरहेको छ तर त्यसलाई चाहिँ निर्यातको वस्तु मानिएन त्यसलाई आयात प्रतिस्थापन मात्रै मानियो जबकि हामी कहाँ स्याउ आइरहेछ सबैभन्दा बढी भनेपछि आयात प्रतिस्थापनमा त स्याउलाई राख्न पर्थ्यो तर त्यसलाई निर्यातको योग्य राखियो होइन त्यहाँ चाहिँ त्यो हाम्रो नीति र व्यवहारमा अलिकति हामी चुकेका छौँ ठुलो भोल्युममा हुने चिजलाई बढी ग्राह्यता देऊ भन्ने मेरो त्यस्तै अर्को म थप्छु जस्तो दुग्ध पदार्थ धान पछि एग्रिकल्चर जिडिपीमा दुधको स्थान छ 2023 सालमा दुधको गुणस्तर मापन सूचकहरू निर्धारण गरियो अब संसार कहाँ पुगिसक्यो स्ट्यान्डर्डमा. हाम्रो त्यो 23 सालको 56 वर्ष अघिको चाहिँ नि सूचकहरू अहिले पनि हामी प्रयोग गर्दैछौँ. त्यस्तै दैनिक 2,50,000 लिटर पहिले प्रशोधन हुन्थ्यो दुध भने 80,000 लिटर भयो होइन. त्यस्तै डेरी टेक्नोलोजी पढेका मान्छेहरूले रोजगार नपाउने भयो. यस्ता चिजहरू जुन चिजले ठुलो भोल्युम ओगट्छ त्यसमा बढी जोड दिनुपर्छ अनि चाहिँ नि कृषिको कल्याण हुन सक्छ भन्ने मलाई लाग्छ.
तपाईँको हिसाबले हामी नीतिगत रूपमा धेरै कुरामा चुकेका छौँ.
चुकेकै छौँ
हजुर. त अहिले नीतिगत रूपमा केही आफै पनि योगदान दिन सक्ने ठाउँमा हुनुहुन्छ. तपाईँ अहिले यो ठाउँमा हुँदाखेरि चाहिँ कसरी नीतिगत रूपमा धेरै कुरामा कमी कमजोरी हजुरले नै पहिलाउनु भयो, त्यसैले यस्तो कुराहरूलाई अब कार्यान्वयनको पक्षमा जाँदाखेरि के कसरी सम्हालिएर कसरी लाने सोच बनाउनु भएको छ?
कुनै पनि विकासको जग अनुसन्धान हुन्छ है. हाम्रो देशको कृषिको चाहिँ नि अनुसन्धान शिक्षा र प्रसार तीनटा चिज भयो कृषिको. प्रसारमा हामीले उल्लेख्य उपलब्धिहरू गरेका छौँ. पहिले वार्षिक रूपमा 100 जति एग्रिकल्चर ग्रेजुएट आउँथ्यो भने अहिले 1,000 आइरहेछ. एउटा त्यो भयो. हाम्रो चाहिँ कृषि प्रसारको कभरेज पनि हामीले बढाएका छौँ होइन. 1/4 बढीका हामी पुगेका छौँ मास मिडिया मार्फत अझ बढी. अनुसन्धानमा पनि हामीले उल्लेख्य उपलब्धिहरू हासिल गरेका छौँ. जस्तो 30 वर्षमा राष्ट्रिय कृषि अनुसन्धान परिषदले 723 चाहिँ बाली वस्तुहरूका जातहरू उन्मोचन गरेर किसानकोमा पुर्याएको छ. त्यहाँ देखिएको के छ भने त्यो जातहरू पत्ता लाउने तर अनुसन्धानको दराजमा थन्किने. एउटा त्यो अनुसन्धानकर्ता र कृषकको भेटघाट नहुने, टेक्नोलोजी लैजान, ती समस्याहरू छन्. त्यो बाहेक चाहिँ संस्थागत कुरा, अब त्यहाँ 1800 दरबन्दीमा 900 अहिले खाली छ एउटा विनियावली नभएर है. अब कसरी काम हुने? अनि अर्को अन्डर युज अफ रिसोर्सेस के. अब 17 करोड बजेट हुन्छ, त्यहाँको चाहिँ लक्ष्यहरू हेर्नुभयो भने कुनै प्रदेशको मुख्य इकाइ हो अनुसन्धानको, 17 करोड बजेट हुने. त्यहाँ चाहिँ लक्ष्य चाहिँ एउटा धानको गबारो नियन्त्रण अथवा ड्रेगन फ्रुटको चाहिँ सेप्लिङहरू त्यस्तो प्लान्टहरू निकाल्ने थोरै लक्ष्य के हुनु के पर्थ्यो भने त्यो प्रदेशलाई सुहाउँदो के टेक्नोलोजी हुन्छ त्यो दिने होइन. त त्यस्तो नगरिकन अन्डर युज अफ रिसोर्सेस, कम युज भएको छ अथवा जति युज हुनु पर्थ्यो त्यो भएको छैन. जस्तो हामीसँग कृषि नीति अब अहिलेको बजेट वक्तव्यमा छ, अर्को कृषि नीति ल्याउनु पर्छ, हामी कृषि नीति ल्याउने जोड दिन्छौँ. त्यसबाहेक कृषि ऐन छैन, हामी कृषि ऐन ल्याउन जोड दिन्छौँ है. त्यसपछि नारकै पनि विनियमावली छैन जसले गर्दा चाहिँ खाली छ त्यो आदि जति. त्यस्तै विभिन्न किसिमका यो दुग्ध विकासको पनि चाहिँ नियमावलीहरू ऐनहरू अरू अरू पनि ऐन नियमावलीहरू एउटा चाहिँ लेजिस्लेटिभ अथवा कानुनी आधार बन्छ. त्यस्ता संस्थागत संरचनाहरू हामी अहिले बनाउने उसमा छौँ र भौतिक संरचनाहरू पनि जस्तो यान्त्रिकीकरणका कुरा भए, जग्गा प्लटिङका कुरा भए होइन, सहकारी मार्फत खेती गराउने र एउटा उपयुक्त साइजमा कृषि कर्म गर्ने, खेतीपाती अथवा गाई वस्तु पालन, त्यो चाहिँ सहकारी मार्फत. सहकारीमा के छ भने त्यहाँको मात्रै सदस्य सहभागी हुन पाउने, हामी चाहिँ कर्पोरेटमा के छ भने अरू पनि हुन पाउने. हामी एउटा बीचको बाटो के सोच्दैछौँ भने जस्तो सहकारीमा पनि धेरै होइन, एउटैले सबै क्याप्चर गर्ने होइन कि, उत्तिकै कन्ट्रिब्युट भयो भने बाहिरबाट पनि दिन मिल्ने त्यस्तो केही एउटा बीचको बाटो निकाल्न सकिन्छ कि, ताकि धेरै मान्छे मिलेर एउटा उपयुक्त साइजको खेती अथवा गाई वस्तु पालन होइन, बाख्रा पालन, कुखुरा पालन त्यस्तो गर्न सकोस्, ती कुराहरूमा हाम्रो जोड हुन्छ.
अब यी त भए तपाईँले कसरी नीतिगत क्षेत्रमा कृषिको कसरी उत्थान गर्ने भन्नेको बारेमा, तपाईँलाई आफू यो क्षेत्रमा लागिराख्दाखेरि कतिको तपाईँले सोचेको कामहरू जुन तपाईँले गर्छु भनेर सोच्नु भएको छ नि गर्न सक्नुहुन्छ जस्तो लाग्छ?
म यहाँलाई यही माध्यमबाट एउटा के विश्वास दिलाउन चाहन्छु भने हामीले एउटा चाहिँ अगाडि बढ्ने दिशा चाहिँ एउटा ट्र्याक चाहिँ हामी खन्छौँ, अगाडि बढ्छौँ. संस्थागत संरचनाहरू, ऐन कानुन नियमहरू त्यो चाहिँ नै बन्छ र त्यसको आधारमा हाम्रो कृषि अगाडि बढ्छ. यसमा चाहिँ विश्वस्त रहनुहोस्, पशु सेवा विभाग, कृषि विभाग सबैतिर योग्य योग्य नेतृत्वहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ नि हामीलाई डोर्याउनु हुन्छ, यो नेपालको कृषिलाई चाहिँ नि अगाडि डोर्याउनु हुन्छ भन्ने त्यसमा अलिकति पनि शंका लिन पर्दैन. सबैले
कृषिमा भविष्य अझै उज्जवल नै छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ.
कृषिको भविष्य त कहिले कम हुँदैन, त्यो किनभने हामीले खाने कुरा त्यहीँबाट पाउँछौँ.
तर अहिले त कतिपय हाम्रो देशको विद्यमान अवस्था हेर्दाखेरि त कति युवाहरू विदेशी नै क्रम अझै नै बढ्दैछन्, कतिजना विदेशमै कृषि नै गर्न जान्छन्, जबकि हाम्रो देशमै यति राम्रो प्रकृतिले नै दिए तापनि देशमा केही नहोला भन्ने हुन्छ.
मैले अघि एउटा कुरा भनेको थिएँ, प्रतिस्पर्धी क्षमतामा हामी अलिकति कमजोर छौँ. हामीले उत्पादन गर्यो भने त्यो महँगो पर्न जान्छ, खेती खर्च बढी लाग्छ अरूहरूको ठाउँको तुलनामा। हामी चाहिँ यान्त्रिकीकरणले प्रशोधन भ्याल्यु एडिसनका मूल्य श्रृङ्खला अभिवृद्धि होइन ती कुराहरूमा चाहिँ अलिक बढी फोकस हामीले दिइरहेछौँ। आफ्नो उपज आफै बिक्री गर्नुहोस् अथवा प्रशोधन गरेर बिक्री गर्नुहोस् त्यो हामी भन्छौँ, र सामूहिक खेती गर्नुहोस्। किनभने जग्गा त्यसरी के हुन्छ भने प्रति इकाइ लागत घट्छ है, र आफ्नो उपजको आफै बिक्री गर्नुभयो भने प्रशोधन गर्नुभयो भने त्यसबाट बिचौलियाले अरूले फाइदा त्यसले लिन पाउँदैन, वैदेशिक व्यापारमा त्यसमा चाहिँ पहुँच बढ्छ। त्यसैले नेपालको कृषि चाहिँ नि धेरै उज्जवल भविष्य छ, तर के भने सर्टेन व्यक्तिले मात्रै गरोस्, त्यो व्यक्ति चाहिँ कृषिमा थपिराख्न पर्दैन, ठुलो स्केलमा आउन पर्यो।
विगतमा जुन कुराहरू हामी चुक्यौँ त्यो कुराहरू अब बिस्तारै सुधारिँदैछन्।
म उदाहरण पनि यहाँलाई दिन चाहन्छु, जस्तो चिया कफी भयो होइन, यी कुराहरू चाहिँ बजारको लागि राम्रै उहाँहरूले चाहिँ खोजिन गर्नुभएको छ, राम्रै बिक्री गरिराख्नु भएको छ चाइनातिर अथवा बाहिरतिर। हिजो मात्रै मैले थापाको 800 रुपियाँ केजी पाउने चाहिँ नि अब अहिले चाइनातिर पठाएर 2300 रुपियाँ केजी आउने कुरा आएको छ। हामीले अलैँचीलाई पनि यसो सम्बोधन गर्नुहोस् पनि मैले भनेको थिएँ होइन। कृषि अबको दिनमा हामी एउटा यसलाई पोजिटिभ डाइरेक्सनमा चाहिँ पुर्याउँछौँ।
हस् त सर, हामी कार्यक्रमको अन्त्यमा पुगिसकेका छौँ, तर आज हजुरसँग कुरा गर्दाखेरि चाहिँ हामी साँच्चै पनि कृषिमा जुन हामीले बाहिरबाट देख्दाखेरि अलिकति निराशापूर्ण जुन सुनिन्छौँ त्यस्तो छैन भनेर हजुरले यसरी विश्वास दिलाउनु भएकोमा पनि समग्र कृषकको तर्फबाट पनि तपाईँलाई धेरै धन्यवाद।
हस् यहाँहरूले सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूलाई पनि मेरो तर्फबाट कृषिको उज्जवल भविष्य छ र हिमाल पहाड तराई सबैतिर हामी उत्तिकै ध्यान पुर्याउँछौँ। जस्तो याक चौरीदेखि लिएर मध्य पहाडमा हुने फलफुल सुन्तला त्यसपछि माथि स्याउ हुने अनि धान गहुँ मकै माछा यी वस्तुहरूमा अलिक बढी भोल्युम परिमाण ओगट्ने चिजहरूमा हामी अलिक बढी केन्द्रित हुनुपर्छ। यहाँहरू पनि त्यही लाइनमा बढिदिनुहोस् भन्ने आग्रह गर्दै हस् धन्यवाद।
हस् त श्रोता, वहाँ हुनुहुन्थ्यो वरिष्ठ कृषि प्रसार अधिकृत समूह प्रसाद देव समग्र कृषिको अवस्थाको बारेमा हामीलाई जानकारी दिँदै। यसैका साथ हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अर्को हप्ता फेरि यस्तै जानकारीमूलक कुराकानीका साथ तपाईँहरूको सामु आउने नै छौँ। त्यति बेलासम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन चाहन्छौ। नमस्कार।